बिरता मोड छापा।
भिजन स्टूडियो टाइम
अहिले बिहानको 8 बज्यो।
सोच छ, लक्ष्य छ, निश्चित गन्तव्य छ, सत्य छ, निर्भीक छ, मनमा विश्वास छ, गीत छ, संगीत छ, उत्साहको रंग छ, खोज छ, खबर छ, अनि आफ्नो मन छ, रेडियो भिजन।
अब सुनौ बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक आइतबार बिहान 8 बजे प्रसारण हुने बिर्तामोड खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। बिर्तामोड नगरपालिकासँगको सहकार्यमा बिर्तामोड नगर क्षेत्रभित्रका गतिविधिलाई समेटेर हामीले बिर्तामोड खबर उत्पादन र प्रसारण गर्ने गरेका छौँ। अहिले विश्वभर कोरोना भाइरस COVID-19 सङ्क्रमणको त्रासका कारण भौतिक दूरी कायम गर्नुपर्ने भएकाले हामीले बिर्तामोड खबर कार्यक्रमलाई टेलिफोन मार्फत सञ्चालन गर्ने गरेका छौँ र आजको बिर्तामोड खबरमा हामीसँग कुराकानी गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी नेकपा बिर्तामोडका अध्यक्ष ज्ञानु परसाई हुनुहुन्छ। उहाँले व्यवसाय पनि गरिरहनु भएको छ, मनमोहन अस्पतालको सञ्चालक पनि हुनुहुन्छ, देवी माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुहुन्छ, त्यसै गरी बिर्तामोडमा बन्दै गरेको नाटक घर निर्माण समितिको अध्यक्ष पनि हुनुहुन्छ र विकासका कामहरू पनि पार्टीको अध्यक्षका रूपमा विकासका कामहरूलाई पनि नजिकबाट नियालिरहनु भएको छ। अहिले बिर्तामोड नगर क्षेत्रको पछिल्लो अवस्था के छ भन्ने सन्दर्भमा आजको अङ्कमा अध्यक्ष ज्ञानुराम परसाईसँग कुराकानी गर्न गइरहेका छौँ। अध्यक्षज्यू, यहाँलाई हार्दिक स्वागत छ बिर्तामोड खबरमा।
हुन्छ ल, धन्यवाद।
अध्यक्षज्यू, अब सुरु चाहिँ अहिलेको यो कोरोना भाइरस र बजारको अवस्थाकै बारेमा कुरा गरौँ न। कस्तो छ अध्यक्षज्यू अहिले सङ्क्रमणको त्रास झन् बढ्न थालेको छ, सङ्क्रमण बजार चाहिँ झन् खुल्ला हुन थालेको छ, कसरी अगाडि बढ्दैछ?
मैले सर्वप्रथम त यो बिर्तामोडमा कोरोनाले पारेको प्रभाव असर र भएका केही गतिविधिहरूको बारेमा म तपाईँलाई जानकारी गरौँ।
हजुर,
अहिले बिर्तामोडमा लगभग क्वारेन्टाइनमा मात्रै हिजोका दिनहरूमा के पिसिआर टेस्ट गर्दाखेरि पोजिटिभ आएको स्थिति थियो भने अहिले समुदायमा पनि प्रवेश गरिसकेको एउटा परिस्थिति छ,
होइन?
समुदायका साथसाथै अब स्वास्थ्य निकायमा पनि कोरोनाले प्रवेश गरेको छ र विभिन्न समुदायमा विभिन्न ब्याङ्क लगायतका समुदायमा पनि प्रवेश गरिसकेकोले गर्दाखेरि अब योबाट बस्नलाई हामीले धेरै सतर्कता अपनाउनु पर्ने एउटा बाध्यात्मक स्थिति हामीलाई सिर्जना भएको छ। हिजोसम्म चाहिँ हामीले विदेशबाट आएका, भारत लगायतका तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको मात्रै टेस्ट गर्दाखेरि पोजिटिभ देखिएको थियो भने अहिले चाहिँ समाजमा पनि समुदायमा पनि प्रवेश गरिसकेकोले गर्दाखेरि यसबाट हामीले अत्यन्तै सजगताका साथ बस्नुपर्ने एउटा परिस्थिति छ। किनभने यो चाहिँ विश्व महामारी को रूपमा आएको यो कोरोना भाइरस चाहिँ अब हामीहरूले सधैँभरि व्यापार व्यवसाय बन्द गर्नुपर्ने परिस्थितिले पनि हाम्रो दैनिकी नचल्ने भएकोले गर्दाखेरि हामीले व्यापार व्यवसाय पनि सञ्चालन गर्ने र हाम्रा भएका दैनिकीहरू जे छन् सबै सञ्चालन गर्नुपर्ने र यो कोरोना COVID-19 पनि बस्नुपर्ने भएकोले गर्दाखेरि अब अहिले चाहिँ धेरै सजगता अप्नाएर धेरै सुरक्षित ढङ्गले हिजो यो कोरोनासँग धेरै मान्छेहरूले यो मिडियामा मात्रै आएको र समाजमा समुदायमा नपसेकोले गर्दाखेरि अब धेरैले नपत्याएको स्थिति थियो भने अहिले चाहिँ हामीले अब अत्यन्तै सजगताका साथ चाहिँ सतर्क रहेर चाहिँ आफ्नो दैनिक कारोबारहरू सञ्चालन गर्नुपर्ने एउटा परिस्थिति छ। त्यसले गर्दा बिर्तामोड नगरपालिकामा चाहिँ हामीले अहिले यो 7 बेडको आइसोलेसन पनि बिर्तामोड नगरपालिकाले सुरु गरेको परिस्थिति छ,
होइन?
हामीसँग क्वारेन्टाइन पनि 3 ठाउँ अहिलेसम्म पनि क्वारेन्टाइन हामीले सञ्चालन गरेका छौँ। लगभग अब टेस्टको हिसाबले हेर्ने हो भने बिर्तामोड नगरपालिका भित्र लगभग 5,000 भन्दा बढीको टेस्ट हामीले गरिसकेको परिस्थिति छ। त्यसमा लगभग 40 जना जति, मलाई लाग्छ यो 39 40 होला, 40 जना जतिमा चाहिँ पोजिटिभ देखिएको छ, र समुदायमा लगभग 19 20 जना र क्वारेन्टाइनमा 17 18 जना, क्वारेन्टाइनमा बसेको 17 18 जना गरेर चाहिँ अहिले लगभग 40 जना जति मा चाहिँ पोजिटिभ पुष्टि भइसकेको छ, र धेरै पोजिटिभ भएको चाहिँ निको भएर घर फर्किसकेको पनि परिस्थिति छ।
अध्यक्षज्यू, यो चाहिँ समुदायमै कोरोना फैलिसकेको छ, गएको छ, यहाँ बस्नुभएकै वडा नम्बर 5 बिर्तामोडको 5 चाहिँ समुदायमा पनि अलिक बढी देखिराखेको छ, होइन? अलिक बढी घना बस्ती, अलिक ठुलो व्यापार, होइन, जनघनत्व भएको वडा पनि यहाँ पनि बस्नुभएको 5 नम्बर वडा नै हो, मुख्य बजार क्षेत्र बिर्तामोडको। यहाँको त्यो परिवारहरूमै लागेका मान्छेहरूको चाहिँ निको भइसके उनीहरूको अवस्था के छ अध्यक्षज्यू, 5 नम्बर वडाको?
अब त्यो चाहिँ अहिलेको तत्कालको अपडेट चाहिँ मलाई थाहा छैन, होइन?
हजुर,
समुदाय भन्दा पनि अब स्वास्थ्य निकाय भनेको बिएमसी हस्पिटलमा 12 जना चाहिँ स्वास्थ्य कर्मीहरूलाई कोरोना सङ्क्रमित छ, त्यो चाहिँ अहिले टेस्ट भइरहेको छ, उहाँहरू पनि केही नेगेटिभ आएर फिर्किसकेको परिस्थिति भन्ने सुनेको छु, सबै क्लियर भइसकेको छैन, होइन?
हजुर,
र अर्को समुदायमा चाहिँ यो रत्न मार्केट लगायत यो तमु टोलमा एउटा सङ्क्रमण भएको थियो, त्यो चाहिँ अब अहिले नेगेटिभ आयो या के भयो भन्ने कुरा मलाई तत्काल यो 2-3 दिनको अपडेट मलाई जानकार छैन, होइन?
हजुर,
तर पनि अब हामीले चाहिँ अहिले चाहिँ यो टेम्पो चाहिँ अनसूचित मान्छेहरू चाहिँ जहाँबाट पनि चढाउने ओह्राल्ने भएकोले गर्दाखेरि चाहिँ लगभग 500 होइन लगभग 650 जति कति टेम्पो बिर्तामोडमा हामीले 200 जति टेम्पो होला भन्ने सोचेर टेम्पो ड्राइभरहरूलाई चाहिँ पिसिआर गर्ने भने, तर बिर्तामोडमा कुद्ने भन्ने चाहिँ कस्टमरहरू छन् झापा जिल्लाभरिका टेम्पो चाहिँ बिर्तामोडमा कुद्दो रहेछन्, त्यसले गर्दाखेरि हामीले लगभग 650 जति टेम्पो ड्राइभरहरूको पिसिआर हामीले टेस्ट गऱ्यौँ, यहाँबाट चाहिँ धेरै सङ्क्रमण हुन्छ कि भन्ने एउटा आशंका गरेर गरिएको थियो, त्यसमा चाहिँ 1 जना ड्राइभरलाई मात्रै पोजिटिभ पुष्टि भयो र अरू सबै सुरक्षित भएको कुरा हामीले महसुस गरेका छौँ, होइन?
हजुर,
लगायतका विभिन्न हस्पिटल लगायतका जहाँ जहाँ भिडभाड हुन्छ, जहाँ जहाँ चाहिँ यो समस्याहरू निस्किन्छ, त्यो ठाउँबाट अत्याधिक मात्रामा सङ्ख्या आएको व्यक्तिहरू अथवा त्यो चाहिँ जहाँ चाहिँ सङ्क्रमण हुन्छ त्यहाँ चाहिँ हामीले समुदाय समुदायमै अत्यन्तै ठुलो मात्रामा यो पिसिआर टेस्ट गरेको थियो, त्यहाँ चाहिँ अहिलेसम्म चाहिँ धेरै फैलिए पनि मसिनो गरेर गाउँसम्म गइसकेको परिस्थिति छैन, र अब योबाट बस्नलाई हामीले 2-3 विधिहरू अवलम्बन गर्नैपर्छ, किनभने आफ्नो दैनिकी पनि सञ्चालन गर्नुपर्ने परिस्थिति छ। अब अहिले त यो बसहरू पनि केही जिल्लामा बसहरू पनि सञ्चालन गर्ने कुरा सरकारले निर्णय गरिसकेपछि अब अनिवार्य रूपले मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, भिडभाड कम गर्ने, सेनिटाइज प्रयोग गर्ने, सरसफाइ गर्ने, यिनै विषयहरूलाई चाहिँ कायम गर्दै अब आफ्नो दैनिकी सञ्चालन गर्नुपर्ने एउटा परिस्थिति छ।
अध्यक्षज्यू, यहाँ चाहिँ बिर्तामोडको अत्यन्तै राम्रो, यहाँलाई अध्यक्ष भएपछि सुधार गरेर नमुनाकै रूपमा रहेको बिर्तामोडमा चाहिँ सरकारी विद्यालय देवी उच्च मावि, अहिले त यहाँले नेतृत्व गरेपछि अत्यन्तै राम्रो बनाइरहनु भएको छ, पूर्वाधारका कुराहरू, पठन पाठनका कुराहरू सबै राम्रो भइराखेको हामीले सुनिराखेका छौँ। अहिले यो कोभिडका कारण यो शैक्षिक सत्रको चाहिँ पठन पाठनहरू देशैभरि कहीँ पनि हुन सकेको छैन, यो देवी माविको यो यो अहिलेको त्रासका अवस्थामा चाहिँ यहाँको पठन पाठन सञ्चालन गर्नका लागि यहाँले नेतृत्व गर्नुभएको स्कुललाई व्यवस्थित गर्नका लागि चाहिँ के गर्दै हुनुहुन्छ?
पहिलो कुरा, अहिलेको शिक्षा मन्त्रालयले हामीलाई यी सूचकहरू पुरा गर्नुहोस् अनि मात्रै विद्यालय सञ्चालन गर्ने सुनिश्चितता हुन्छ भनेर एउटा निर्देशिका लगभग 27-28 बुढाको एउटा निर्देशिका हामीलाई पठाएको छ प्रत्येक सामुदायिक विद्यालयमा अथवा विद्यालयहरूमा होइन त्यो पठाइसकेपछि त्यहाँ विविध विषयहरू छन् होइन त्यहाँ चाहिँ विद्यार्थीहरूलाई पढाउँदाखेरि सामाजिक दूरी कायम गरेर पढाउन सक्ने व्यवस्था गर होइन चार बेडको समथिङ चार पाँच बेडको आइसोलेसन वार्ड तयार गर स्वास्थ्य कर्मी बस्ने रुमहरू तयार गर्नुहोस् हिजो पाँच कक्षासम्म हिजो चाहिँ बाल विकासलाई मात्रै सरकारले खाजाको व्यवस्था गरेको थियो अहिले पाँच कक्षासम्म खाजा नस्ताको व्यवस्थापन सरकारले गरेको छ त्यो पाँच कक्षासम्म पढ्ने भनेको देवीमाईमा लगभग 500 माथि विद्यार्थीहरू 500 विद्यार्थीहरूलाई एकैचोटि खाजा खाने व्यवस्थापन गर होइन देखि लिएर यी तमाम विषयहरू चाहिँ पुरा गर्नुहोस् अनि विद्यालय सञ्चालन गर्ने एउटा आधार तयार हुन्छ त्यो सूचकहरू पुरा गरिसकेपछि हामीले यी सूचकहरू हामीले पुरा गरिसक्यौँ भन्ने कुरा चाहिँ भइसकेपछि चाहिँ विद्यालय खोल्नको लागि चाहिँ भोलि सरकारले निर्णय गर्दाखेरि विद्यालय खोल्ने सूचीमा देवीमाली पर्छ होइन यदि हामीले ती सूचकहरू पुरा गरेका छैनौँ भने भोलि सरकारले निर्णय गरे पनि विद्यालयहरू खुल्दैन त्यसले गर्दा ती सूचकहरू पुरा गर्ने कुरामा देवीमा हामीले प्रायः सबै सूचकहरू पुरा गरेको छ हामीसँग केही सटरहरू 17-18 सटरहरू चाहिँ हामीले भाडामा लगाएको छौँ त्यो पनि भदौ मसान्त सम्बन्धमा उहाँहरूलाई छोडिसक्ने भनेर हामीले उहाँहरूलाई जानकारी दिइसकेका छौँ र त्यो ठाउँमा हामी युद्ध स्तरमा निर्माण गर्ने भनेर मिटिङ बसेर हामीले निर्णय गरेर ती सटरहरूलाई चाहिँ खाजा खाने घरदेखि लिएर आइसोलेसन वार्डहरू बनाउनको लागि हामीले अन्तिम तयारी गरेका छौँ त्यो हामीले नीतिगत रूपले भर्खर निर्णय गरेका छौँ र ती सरकारले तयार गरेका सूचकहरू विद्यालय खोल्नुभन्दा पहिले हामी सबै तयार गर्छौँ र कोभिडले अब सामुदायिक विद्यालयमा सबै साधन स्रोतहरू चाहिँ सबै अभिभावकहरूको सबै विद्यार्थीहरूको पहुँचमा नभएकोले गर्दाखेरि हामीले अन्य वैकल्पिक विधिबाट पढाइ गर्ने विषयहरू चाहिँ सरकारले नै अगाडि बढाएको छैन र हामीले पनि त्यसमा अगाडि बढाएका छैनौँ र यो विद्यालय खोल्नको लागि चाहिने सूचकहरू हामीले चाहिँ विद्यालय खोल्ने समयभन्दा अगाडि नै पुरा गर्ने कुरामा हामी प्रतिबद्ध छौँ हामीले त्यसको तयारी गरिरहेका छौँ
अध्यक्षज्यू यहाँले चाहिँ बिरतामोडमा एउटा बहुसांस्कृतिक केन्द्र नाटक घर निर्माणको पनि नेतृत्व गर्दै हुनुहुन्छ त्यसको काम चाहिँ कसरी अगाडि बढ्दैछ
यो चाहिँ बहुजाति बहुभाषिक बहुसांस्कृतिक सङ्ग्रहालय सहितको घाटा नाटक घर निर्माण गर्ने भनेर लगभग 1 अगाडिदेखि हामीहरूले त्यसको निर्माणको कामहरू सुरु गरेको छौँ हामीहरूलाई एकजना दानवीर मनोज निरौला सरले चाहिँ हामीलाई 3.5 जमिन चाहिँ निशुल्क प्रदान गर्नुभयो त्यो प्रदान गरिसकेपछि हामीले एउटा बिरतामोडमा रहेका 20 सङ्घ संस्थाहरूलाई भेला गरेर चाहिँ यो एउटा हाम्रो बिरतामोडको मात्रै होइन यो नेपालकै एउटा धरोहरको रूपमा यसलाई निर्माण गरौँ र प्रदेश नम्बर 1 एउटा नमुना झापा नाटक घर त्यसको नाम राखेर त्यसलाई निर्माण गरौँ भन्ने उद्देश्यले मेरो संयोजकतामा एउटा समिति बन्यो यहाँ चाहिँ त्यसमा चाहिँ बिरतामोडमा रहेका प्रायः सबै सङ्घ संस्थाहरू त्यो संस्थामा हामी आबद्ध छौँ र हामीले विभिन्न व्यक्तिहरूबाट अब दान दक्षिणाहरू हामीले एउटा इच्छादेखि जसले जति दिन सक्छ त्यतिसम्म दिन सक्नेको व्यवस्था त्यहाँ गरेका छौँ अब धेरै साथीहरूले म पनि एउटा इच्छा दिएर 6 गाह्रो भए पनि लाउने कुरामा म सपोर्ट गर्छु र त्यो भोलि उहाँ त्यो झापा नाटक घरमा पुग्दाखेरि यहाँ मेरो पनि एउटा इच्छा छ मैले पनि योगदान गरेको छु यदि त्यो एउटा इच्छा कमी भयो भने झापा नाटक घर चाहिँ अपूर्ण हुन्छ भन्ने सबैले बुझौँ भन्ने उद्देश्यका साथ सबैले हामीले बिरतामोड मात्रै होइन बिरतामोडभन्दा बाहिर रहेका महानुभावहरूलाई पनि त्यहाँ सहभागी हुनको लागि हामीले अनुरोध गरेका छौँ र अहिले हामीले केही सरकारका स्थानीय सरकार प्रदेश सरकारले हामीलाई केही सहयोग गरेको छ केही दानदातव्यबाट विभिन्न सङ्घ संस्थाहरूले सहयोग गरेका छन् र हामी निर्माणको चरणमा छौँ र यो यो हिउँदभरिमा यो अब यो 77 हामी त्यसलाई निर्माण गरेर उद्घाटन गरेर भव्य कार्यक्रमका साथ त्यसलाई उद्घाटन गरेर यो चाहिँ भाषा साहित्य कला संस्कृति सबैको संरक्षण गर्ने एउटा धरोहरको रूपमा एउटा केन्द्रको रूपमा हामीले त्यसलाई स्थापित गर्न खोजिरहेका छौँ र निर्माणको काम लगभग आधा भइसकेको छ र अब पनि विभिन्न सरकारका निकाय र दानदातव्य र विभिन्न सङ्घ संस्थाहरूसँग हामीहरूले हार्दिक अपिल गरिरहेका छौँ र यो यो जुन मिडिया मार्फत पनि म सबै महानुभावहरूलाई त्यहाँ एउटा इच्छा पनि दिन सकिन्छ होइन एउटा इच्छादेखि माथि हामी जति दिन सक्छौँ सबै सहभागी भएर चाहिँ त्यो कामलाई पुरा गरौँ भनेर म अनुरोध गर्न पनि चाहन्छु।
अध्यक्षज्यू, यहाँ चाहिँ पार्टीको अध्यक्षका रूपमा यहाँ नेकपाको नेतृत्वमा रहने नेकपाको तर्फबाट जनप्रतिनिधि हुनेहरू बहुसङ्ख्यकले जित्नु भएको छ बिर्तामोड नगरपालिकामा। बिर्तामोड नगरपालिकाका विकासका कामहरूलाई पनि नजिकबाट हेरेर यहाँले चाहिँ काम गरिरहनु भएको छ। यो COVID-19 कारण बिर्तामोडको विकासमा चाहिँ कतिको प्रभाव पर्यो, यसले चाहिँ कतिको काम हुने गरेको कुरामा अप्ठ्यारो बाधा सिर्जना गर्यो, नगरका विकासका कामहरू चाहिँ कसरी अगाडि बढ्दैछन्?
यसले मैले मेरो जानकारीमा भए अन्तर्गत कोभिडले केही प्रभाव पारेको छ होइन, किनभने कोभिडले किन प्रभाव पार्यो भन्दा हामीले आन्तरिक राजस्व जुन बिर्तामोड नगरपालिकाले कलेक्सन हुने हो त्यो आन्तरिक राजस्व अहिले हामीले जे सोचेका छौँ त्यो अन्तर्गत उठेको छैन र त्योबाट हुने भौतिक पूर्वाधारहरू हामीलाई केही पछि सरेका छन् र सरकारको केन्द्र सरकारले प्रदेशले दिने सशर्त अनुदानहरू जे बिर्तामोड नगरपालिकाले प्राप्त हुन्छ त्यो अत्यन्तै इमान्दारीपूर्वक ती सबै कामहरू निर्माण भइरहेका छन्। निर्माणहरू सबै युद्ध स्तरमा भएका छन्। हामीले बजेटहरूलाई फ्रिजुन नदिनको लागि भौतिक पूर्वाधारका कामहरू अत्यन्तै कडाइका साथ हामीले काम गर्नको लागि नगरपालिकालाई पनि अनुरोध गरेका छौँ। नगरपालिकामा पनि हामीले यो विषयमा हामीले हाम्रो तर्फबाट सहयोग गरेका छौँ अथवा खबरदारी गरेका छौँ, त्यसका अनुगमनका कामहरू गरेका छौँ र आन्तरिक स्रोतबाट उठ्न बाँकी रहेका केही रकमहरूबाट हुने पूर्वाधारहरू केही पछि सरे पनि हामीले यी कामहरू तोरेकि बाहेकका कामहरूलाई हामीले अगाडि बढाइरहेका छौँ र कतिपय निर्माणका बखत चाहिँ लकडाउन हुने सिल हुने कारणले गर्दाखेरि र यो यति बेलै यो चाहिँ नयाँ आर्थिक वर्ष आउने बर्खा असार साउन भदौ चाहिँ खोला बन्द हुने भएका कारणहरूले हामीले त्यसलाई त्योभन्दा अगाडि नै काम गर्नलाई धेरै प्रयत्न गऱ्यौँ र केही जनता आवास कार्यक्रमहरू रातारात त्यति बेला चाहिँ यो कोभिडले लकडाउन भएको बेला पनि यस्ता अति आवश्यक चिजहरू जहाँ एउटा गाँसबास नै नभएको अथवा गरिबीको रेखामुनि रहेका जनताहरू बस्छन् ती घरहरू बनाउन हामीले उयो गरेका थियौँ। त्यति बेला लकडाउन भयो, सिल भयो, तर पनि लकडाउनको बेला पनि यस्ता अति आवश्यक कामहरू चाहिँ जस्तै पुलपुलेसाका कामहरूदेखि लिएर खोलाका तटबन्धनका कामहरूदेखि लिएर जनता आवासका कामहरूलाई पहिलो प्राथमिकतामा राखेर हामीले कामहरू अगाडि बढाउने कुरालाई हामीले सुझाव दियौँ र त्यो अन्तर्गत नगरपालिकाले काम पनि गर्यो र केही आन्तरिक स्रोतबाट उठ्ने राजस्वबाट हुने पूर्वाधारहरूका कामहरूदेखि बाहेकका कामहरू चाहिँ बिर्तामोड नगरपालिकाले कुनै पनि कमी नगरिकन सबै कामहरू गरेको छ भन्ने मलाई लाग्छ र मैले त्यसलाई चाहिँ केही मेरो नजरले पार्टीको तर्फबाट हामीले अनुगमन गर्दाखेरि सबै कामहरू एकदम व्यवस्थित ढङ्गले ठिक ढङ्गले भएको हामीले प्राप्त गरेका छौँ।
अध्यक्षज्यू, अहिले चाहिँ बिर्तामोड नगरपालिकामा एक ढङ्गले कामहरू त भइराखेको छ, यहाँकै यहाँ बस्नुभएकै ओडामा पनि पर्छ बिर्तामोडको मुख्य ठाउँ, यो चाहिँ कृषि थोक बजारलाई व्यवस्थित गर्ने गरेको कामहरू चाहिँ प्रभावकारी रूपमा अगाडि बढ्न त कार्यान्वयन हुन सकिरहेको छैन नि, यो चाहिँ के कारण छ अध्यक्षज्यू?
यसलाई हामीले यो कृषि थोक चाहिँ स्थानीयकरण गर्ने र स्थानीय निकायले यसलाई व्यवस्थित ढङ्गले हेर्ने भन्ने बारेमा केही नगरपालिकामा नीतिगत निर्णय गरेर मन्त्रालयसम्म पुगेका र मन्त्रालयमा के प्राविधिक गडबडी छ, प्राविधिक कमी छ, त्यो मलाई यो पछिल्लो अपडेट मलाई थाहा छैन। यसलाई चाहिँ स्थानीयकरण गर्ने र यसलाई अलिकति व्यवस्थित ढङ्गले स्थानीय सरकारले यसलाई रेखदेख गर्ने हेर्ने भन्ने छ। यो चाहिँ स्थानीय सरकारको अन्डरमा स्टोक बजार अहिले छैन होइन, त्यो नभएकोले गर्दाखेरि यसलाई स्थानीय सरकारको मातहतमा ल्याउने र यसलाई व्यवस्थित गर्ने भन्ने छ। हामीले त्यो गर्न नसके पनि यसलाई हामी अबका दिनमा यसलाई अब व्यवस्थित गर्ने हामीले कृषि थोक र कृषि थोकभन्दा पछाडि रहेको बिर्तामोड नगरपालिकाको एक बिघा जग्गामा बनेको त्यो एउटा मार्केट लगायतका त्यहाँ केही अव्यवस्थाहरू छन्, त्यसलाई व्यवस्थित गर्ने कुरामा अब हामी त्यसलाई पहिलो प्राथमिकतामा राखेर त्यसलाई व्यवस्थित गरेर अगाडि बढाउने कुरामा लाग्छौँ र अहिलेसम्म चाहिँ हामीले प्रक्रियाहरू अगाडि बढाएका छौँ र निर्णय गरेर कार्यान्वयनको तहमा पुगिसकेका छैन र यसलाई चाहिँ निर्णय गरेर कार्यान्वयन गर्ने कुरामा हाम्रो भूमिका रहन्छ।
अध्यक्षज्यू, अहिले चाहिँ बिर्तामोडलाई समृद्ध बनाउनका लागि, बिर्तामोडलाई अझ राम्रो बनाउनका लागि पार्टीको तर्फबाट यहाँले नगरलाई दिने सुझाव, गर्नुपर्ने कामहरू चाहिँ के हुन्, महत्त्वपूर्ण कामहरू बिर्तामोड नगर क्षेत्रको विकासका लागि भन्ने यहाँलाई के लाग्छ?
पहिलो कुरा त यसलाई पर्यटकीय गन्तव्यको रूपमा बिर्तामोडलाई विकास गर्नुपर्छ भन्ने एक नम्बर कुरा छ। त्यसलाई हामीले शहीद नेत्र पार्कलाई चाहिँ नेपालको 100 गन्तव्य मध्येको एउटा गन्तव्य बिर्तामोडमै पर्छ। यो एउटा हाम्रो एउटा राष्ट्रिय सम्पत्ति पनि हो र बिर्तामोडले गौरव गर्नुपर्ने एउटा परिस्थिति हो र त्यसलाई हामीले व्यवस्थित गर्नुपर्छ पर्यटकीय हिसाबले र पर्यटकीय गन्तव्यको रूपमा त्यसलाई लिएर जानुपर्छ भनेर हाम्रो पार्टीको तर्फबाट हामी सुझाव दिएका छौँ र नगरपालिकाले त्यो अन्तर्गत सरकारका निकायहरूले अहिले लगानी गरेर काम सुरु गरेको छ, होइन?
हजुर,
एउटा कुरा। दोस्रो कुरा, यो बिर्तामोडको मुटुमा रहेको र यसले धेरै ठुलो प्रत्येक वर्ष क्षति हुने भएको अथवा खोला छ, यसलाई चाहिँ करिडोरको रूपमा, यसलाई चाहिँ व्यवस्थित पर्यटकीय स्थलको रूपमा, जहाँ बजारको बिचमा यो रहनु पनि नगरको ठुलो सम्पत्ति हो, यसलाई सही ढङ्गले सदुपयोग गर्न सक्यो भने, होइन?
हजुर हजुर,
यसलाई विकास गर्नुपर्छ भन्ने दोस्रो कुरा छ। अहिले हामीले बिर्तामोडमा चाहिँ एउटा प्रदेश नम्बर 1 एउटा साइन्स सिटीको रूपमा यसलाई विकास गरौँ भन्ने उद्देश्यले हामीले यो साइन्स सिटीको एउटा अवधारणा ल्यायौँ। हामीलाई जमिन लगायतका केही चिजको प्राविधिक समस्या भएकोले गर्दाखेरि यसको एउटा मास्टर प्लान, साइन्स सिटीको मास्टर प्लान बनाउनको लागि केही बजेट केन्द्र सरकारले लगानी गरेको छ। अब हामी एउटा साइन्स सिटी चाहिँ एउटा प्रदेश नम्बर 1 नमुना साइन्स सिटी बनाउनको लागि हामीले त्यो प्रक्रिया अगाडि बढाउने एउटा विषय छ। अर्को विषय, अहिले नेपाल सरकारले नेपालमा एक ठाउँ मात्रै त्यो न्याथन कलेज, त्यसलाई चाहिँ भन्छ न्याथन कलेज, चाहिँ यो चाहिँ पर्यटन मन्त्रालय अन्तर्गत पर्छ, होइन?
हजुर,
त्यो कलेज चाहिँ नेपालको एक ठाउँ मात्रै थियो र अहिले पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चलमा तिनवटा विकास क्षेत्रमा एक एकवटा, अथवा नेपाललाई तिन ठाउँ फोकसिङ गरेर, तिन ठाउँ अहिले नयाँ दिनेर, एउटा चाहिँ काठमाडौँमा रहने गरेर चारवटा रहने र तिनवटा अहिले नयाँ विस्तार गर्ने भनेर सरकारले निर्णय गर्यो। त्यो हामीले पर्यटन मन्त्रालयमा पनि त्यो ठुलो पहल प्रयत्न गरेर त्यो नाथन कलेज चाहिँ बिर्तामोडमा स्थापना गर्ने भनेर हामीले निर्णय गराएर अहिले त्यो तुरुन्तै प्रिन्सिपलसहित तोकेर पठाएको छ। यदि त्यो नाथन कलेज चाहिँ बिर्तामोडमा रह्यो भने पर्यटन पर्यावरणको हिसाबले यो अत्यन्तै राम्रो छ र यो नेपालको एक ठाउँ मात्रै थियो भने अहिले पूर्वाञ्चल एक नम्बर प्रदेशमा राख्ने भने चाहिँ एक नम्बर प्रदेशको पनि बिर्तामोडमा राख्ने कुरामा हामीले अन्तिम तयारी गरेका छौँ। यसले पनि बिर्तामोडलाई समृद्ध बनाउने कुरामा एउटा काम गर्छ। अरू बाटाघाटा, पुल पुलिसा त नियमित प्रक्रियाका कामहरू हुन्, यो त हामी बढाएर लिएर जान्छौँ। यी तिन चारवटा कामहरू यहाँ पर्यटक हिसाबले राम्रो बनाउने चिजहरू त अब विराट पोखरका कुरा रह्यो। अब मलाई लाग्छ मैले आफै नेतृत्व गरेको संस्था झापा नाटकघर, यो प्रदेश नम्बर 1 नमुना हामी बनाउँछौँ भन्छौँ, यिनै विषयहरूलाई हामीले व्यवस्थित गऱ्यौँ भने बिर्तामोड राम्रो, सौन्दर्य र समृद्ध हुन्छ भन्ने कुरामा हामीले विश्वास गरेका छौँ।
अध्यक्षज्यू, यो डोमालाल रङ्गशालाको जग्गाको विवाद, त्यहाँ रङ्गशाला बन्ने गरेको विषयवस्तु छ नि, यसलाई चाहिँ नेकपाले कसरी हेरेको छ, कसरी चाहिँ काम गर्न सकिएला, यहाँलाई के लाग्छ?
होइन, यसलाई त हाम्रो तर्फबाट बारम्बार हामीले पहल प्रयत्न गरेर यसको चाहिँ एउटा व्यवस्थापन गर्ने एउटा समिति पनि बनेको छ। समितिले केही प्रतिवेदनहरू हामीले तयार गरेका छौँ र यसलाई चाहिँ राष्ट्रियकरण गर्ने कुरामा, अथवा हिजो गजलले गल्ती कमजोरी गरेका छन्, केही माफियाहरू पनि यहाँ जोडिएका छन् भन्ने कुरा हामीलाई जानकार छ र यो धेरै लामो, धेरै ठुलो विवादका पछाडि यो डोमालाल रङ्गशाला यहाँ आइपुगेको छ। यसलाई चाहिँ अब नेपालकै एउटा ऐतिहासिक अथवा प्रदेश नम्बर 1 एउटा महत्त्वपूर्ण रङ्गशालाको रूपमा यसलाई विकास गर्ने र बाँकी रहेका जग्गा जमिनहरूलाई नेपालमा नगरपालिकाले महत्त्वपूर्ण कामहरू गरेर यसलाई व्यवस्थित गर्ने भनेर यसलाई चाहिँ हामीले चाहिँ यो एउटा प्रतिवेदन, एउटा त्यसको चाहिँ एउटा समिति, एउटा त्यसको व्यवस्थापन गर्ने एउटा समिति बनेको छ, जसको अध्यक्ष चाहिँ हाम्रो तङ्ग उपेदी
हजुर
वरिष्ठ वकिलको संयोजकतामा एउटा समिति बनेको छ। त्यसका धेरै मिटिङ बैठक छैनन्, मैले त्यसलाई ताकेता गरिरहेको छु, तर मैले प्रतिवेदन तयार गरिसकेको छु र यसलाई अब व्यवस्थित गर्ने र कार्यपालिकामा लगेर निर्णय गरेर त्यो चाहिँ स्थानीयकरण गर्ने सम्बन्धका विषयमा चाहिँ सरकारलाई अनुरोध गर्ने अथवा मन्त्रालयमा चाहिँ यहाँबाट प्रक्रिया अगाडि बढाउने भन्ने कुरा हामीले सल्लाह सुझावहरू दिएका छौँ। त्यही अन्तर्गत काम गरेर त्यसलाई चाहिँ स्थानीय सरकार समक्ष ल्याउने कुरामा हाम्रो सुझाव पनि छ र हामीले त्यसमा चाहिँ पहल प्रयत्न पनि गरिरहेका छौँ।
अध्यक्षज्यू, यो बिरतामोड चाहिँ व्यापारिक केन्द्र पनि हो पूर्वको, होइन? अझ पहाडको ताप्लेजुङ, पाँच थर, इलामको चाहिँ व्यापार प्रत्यक्ष जोडिएको ठाउँ पनि हो बिरतामोड। यहाँको व्यापार व्यवसायलाई चाहिँ व्यवस्थित गर्नका लागि के गर्नु पर्ला? यहाँ चाहिँ उद्यम क्षेत्रमा पनि हुनुहुन्छ, होइन? यहाँले पार्टीको पोलिटिक्स मात्रै नभएर चाहिँ विभिन्न व्यापार व्यवसायहरूमा पनि यहाँ जोडिनु भएको छ। यहाँको बिरतामोडको यो बजारलाई व्यवस्थित गर्नका लागि, यहाँको चाहिँ उद्योग व्यापारलाई व्यवस्थित गर्नका लागि के गर्नु पर्ला, यहाँलाई के लाग्छ?
हामीले अब बिरतामोडलाई व्यापार व्यवसायलाई व्यवस्थित गर्नको लागि केही महत्त्वपूर्ण कामहरू गर्नुपर्छ भन्ने हामीले विगतदेखि नै हामीले केही विषयहरू हामीले उठाइरहेका छौँ, होइन?
हजुर।
यो बिरतामोड चाहिँ कस्तो हो भने पहाडी जिल्लामा उत्पादन भएका जडीबुटीहरूको भण्डारण गर्ने एउटा भण्डारण सेन्टरको रूपमा, होइन, र विदेशमा जाने एउटा पैछारी सेन्टरको रूपमा, र विदेशबाट आउने चिजहरू पनि यहाँ चाहिँ गोदाम भएर पहाडी विभिन्न जिल्लाहरूमा जाने र यही व्यापार व्यवसाय हुने एउटा महत्त्वपूर्ण एउटा व्यापारिक केन्द्रको रूपमा बिरतामोडलाई मानिन्छ र धेरै वर्ष अगाडिदेखि त्यही अन्तर्गत चलिरहेको छ। अब यसलाई चाहिँ यो एउटा पहाडी जिल्लामा उत्पादन हुने अलैँचीदेखि लिएर अम्लिसो अदुवादेखि यी विविध विषयहरू, अब चिराइतोदेखि लिएर तमाम विषयहरू चाहिँ पाहाडमा उत्पादन हुन्छन्, जडीबुटीदेखि लिएर ती चिजहरूलाई चाहिँ व्यवस्थित ढङ्गले यहाँ यसको प्याकेजिङ गर्ने, यसलाई चाहिँ त्यसको चाहिँ प्रशोधन गर्ने केन्द्रको रूपमा विकास गर्नुपर्छ भनेर हामीले यो गरामुनिमा रहेको लगभग अब देवी मन्दिरको गरामुनि देवी मन्दिरको जग्गा चाहिँ तल देउनियामा 8-10 बिघा जमिन छ र त्यसलाई चाहिँ व्यवस्थित गरेर त्यो चाहिँ यहाँ भएका पहाडी जिल्लामा भएका सबै चिजहरूलाई यहाँ व्यवस्थापन गर्ने, भण्डारण गर्ने र त्यसलाई चाहिँ प्रशोधनको रूपमा लाने भनेर अलैँची व्यवसाय सङ्घले पनि आफ्ना प्रक्रियाहरू आफ्नो अफिसदेखि लिएर त्यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ भनेको छ। एउटा चिस्याङ सेन्टरदेखि लिएर भण्डारणसम्मको व्यवस्थापन गर्नुपर्छ र यो व्यापारिक केन्द्रको रूपमा बिरतामोडलाई बनाउनुपर्छ। जो चाहिँ खैर यो सटर खोल्ने दोकान दैनिकी व्यापार व्यवसाय गर्ने भन्दा पनि यसको चाहिँ एउटा औद्योगिक करिडोरको रूपमा विकास गर्ने, प्याकेजिङ प्रशोधिङ प्रशोधिङ सेन्टरदेखि लिएर तमाम कामहरू गर्नुपर्छ भन्ने कुरामा हामी लागिरहेछौँ। अब त्यो व्यवस्थापन गर्नलाई हामीले सरकारका निकायहरूमा पनि हाम्रा प्रपोजलहरू हामीले पेस गरेका छौँ र त्यसलाई चाहिँ व्यवस्थित गर्ने कुरामा हाम्रो पार्टीको तर्फबाट हामीले अगाडि बढेका छौँ र यसलाई व्यवस्थित गर्दै हामी जाने कुरामा हामी प्रतिबद्ध पनि छौँ।
अध्यक्षज्यू, हामी बिरतामोड खबरको अन्त्य अन्त्यतिर छौँ। पार्टीको अध्यक्षका रूपमा, सामाजिक थुप्रै सामाजिक सङ्घ संस्थाहरूको नेतृत्वकर्ता अभियन्ताका रूपमा यो रेडियो सुन्दै गर्नुहुने आम श्रोताका लागि यहाँको तर्फबाट सन्देश के छ?
हामीले पार्टीको के गतिविधि भनौँ कि
पार्टीको पनि अहिले पछिल्लो अब महाधिवेशन चैतमा भन्ने गरेको कुरा छ, पार्टीको गतिविधिहरूको अवस्था पनि के छ?
ल, धन्यवाद। हामी बिरतामोडमा पार्टी एकीकरण पश्चात पूर्व माओवादी केन्द्र र पूर्व एमालेबाट हामी एकठाउँ जोड्दाखेरि लगभग 3200 जति पार्टी सदस्यहरू अहिले हामी हाम्रो रजिस्टरमा छ, होइन?
हजुर।
हामीले त्यसलाई अब केही 2-3 वर्षदेखि नवीकरणहरू नरहेको र केही पार्टी एकीकरण पश्चात 1-2 वर्षसम्म पार्टी चाहिँ एकदम अनिर्णायक बन्दी, माथि एकीकरण भए पनि तलसम्म आइ नपुगेको स्थितिले एकदम अनियोलता स्थिति थियो। त्यो अनियोलता स्थितिलाई तिर्दै अहिले हामीले 80% जति हाम्रा कमिटी हाम्रा सदस्यताहरूलाई नवीकरण गरेका छौँ। पार्टी नगर कमिटीदेखि वडा कमिटी तल टोल कमिटीसम्म अहिले युद्ध स्तरमा निर्माण गर्ने, हेलो,
हजुर हजुर,
निर्माण गर्ने हामी यो अभियानमा छौँ र हामीले धेरै कमिटीहरू वडामा रहेका टोल कमिटी निर्माण गरिसकेका छौँ र हामीसँग 1-2 वटा समस्या पार्टीका जनसङ्गठनहरू चाहिँ मर्ज गर्ने हामीलाई निर्देशन नभएकोले र माथिल्लो कमिटी पनि मर्ज नभएकोले केही हाम्रा जनसङ्गठनहरू पेसागत सङ्गठनहरू मर्ज हुन बाँकी छ।
जस्तो कुन कुन बाँकी छ अध्यक्षज्यू?
जस्तै अखिल महिला सङ्गठन मर्ज हुन बाँकी छ, युवा सङ्गठन मर्ज हुन बाँकी छ, मजदुर सङ्गठनहरू मर्ज हुन बाँकी छ, विद्यार्थी सङ्गठनहरू जिल्लासम्म आइपुगे पनि तल नगरमा आइपुगेको छैन, कुनै सङ्गठन जिल्लामै आइपुगेको छैन, कुनै सङ्गठन जिल्लामा सकेर नगरसम्म आइपुगेको छैन, जनसङ्गठनहरूको कामहरू चाहिँ तल नगरसम्म एउटा पनि आइपुगेको छैन, हामीसँग 20-25 वटा 20 वटा जति हामीसँग जनसङ्गठन छन्, कुनै पनि जनसङ्गठनको कामहरू मर्चिङ गर्ने कामहरू अहिले तल भएको छैन। मलाई लाग्छ अब यो पार्टीले अहिले भर्खर 2 दिन अगाडि बसेको स्थायी कमिटीले पार्टीको महाधिवेशनको मिति तोकेको छ। मलाई लाग्छ अब यो एकीकरणको प्रक्रिया तुरन्तै युद्ध स्तरमा तलसम्म आउला, हामीलाई जे जे पार्टीले काम गर्ने निर्देशन सर्कुलर एकीकरण भएर आएका सर्कुलरहरू छन्, हामीलाई पार्टीको कोर कमिटीसम्म निर्माण गर्ने हामीलाई सर्कुलर जानकारी प्राप्त भएको छ, र हामीले त्यो त्यो दायराभित्र लगेर नवीकरण गर्नेदेखि लिएर पार्टीका तलका कोर कमिटीसम्म निर्माण गर्ने कामहरूमा केही गरिसक्यौँ र केही गर्न बाँकी छ। हामी यो केही समय पछाडि यी सबै कामहरू हामी गर्नेछौँ, र अहिले नवीकरणको सन्दर्भमा चाहिँ हामीले अब दुईवटा पार्टी एक भइसकेपछि पहिलो नवीकरण पनि लगभग 80% नवीकरणको काम पनि सकेका छौँ, र ठुल्ठुला कमिटीका मिटिङहरू COVID-19 प्रभावले गर्दा हामीले बस्न सकेका छैनौँ, र सचिवालयका बैठकहरू, कार्यालयका बैठकहरू, नियमित काम कारवाहीहरू हामीले अहिले गरिरहेका छौँ, र अब ठुला बैठकहरू चाहिँ यो विश्व महामारी COVID-19 प्रभाव पारेका कारणले हामीले गरेका छैनौँ, र अब चाहिँ यो कोभिड पनि कम हुँदै गइसकेपछि यसलाई चाहिँ अघि मैले बताएँ सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज प्रयोग गर्दै अब पार्टीका मिटिङ बैठकहरूलाई हामी व्यवस्थित गर्छौँ। हाम्रो पार्टी जीवन्त छ होइन, बरु अरू पार्टी छोडेर प्रवेश गर्नेहरूको सङ्ख्या आन्तरिक रूपले केही भए पनि अहिले अब नेकपा छोडेर अन्य पार्टीमा जाने सङ्ख्याहरू एउटा पनि छैन होइन, र यसलाई हामीले व्यवस्थित ढङ्गले अगाडि बढाइरहेका छौँ।
अध्यक्षज्यू, अन्त्यमा यो रेडियो सुन्दै गर्नुहुने श्रोताका लागि यहाँको तर्फबाट केही छ?
म सर्वप्रथम त अब विशेष गरेर COVID-19 यो विश्व महामारीबाट हामी सबै चाहे उद्योग व्यवसाय, वैदेशिक रोजगार, उद्योग धन्दा, यी सबै चिजहरू प्रभाव परेका छन्। यी सबै चिजहरूलाई चाहिँ अब व्यवस्थित ढङ्गले सञ्चालन गर्दै र यसबाट जोगिँदै चाहिँ अब यो COVID-19 हामीले परास्त गर्दै अगाडि बढौँ, र सबै नगरवासी दाजुभाइ दिदीबहिनीहरूमा चाहिँ म यही सन्देश दिन चाहन्छु, र सबै व्यवस्थित ढङ्गले सुरक्षित ढङ्गले आफू पनि बस्दै र अरू सबैलाई सुरक्षित ढङ्गले चाहिँ बचाउनको लागि हामी सबैको भूमिका रहोस्, र यो महामारीबाट बेकामोची सुरक्षित रहोस् भन्ने म शुभकामना व्यक्त गर्न चाहन्छु।
धन्यवाद छ अध्यक्षज्यू यो महत्त्वपूर्ण समयका लागि।
ल धन्यवाद, कम्तीमा पनि मेरा भनाइहरू श्रोता सामु राख्ने अवसर चाहिँ रेडियो भिजनले प्रदान गरौँ, त्यसलाई तपाईँ लगायतका रेडियो भिजन परिवारलाई म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। हस् धन्यवाद।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल कम्युनिस्ट पार्टी नेकपा बिर्तामोडका नगर अध्यक्ष ज्ञानुराम परसाई, अहिले पछिल्लो अवस्था बिर्तामोडको अवस्थाका बारेमा कुराकानी गर्दै। आजको बिर्तामोड खबर यति नै। अर्को हप्ताको आइतबार बिहान 8 बजे यसै गरी बिर्तामोड नगरसँग सम्बन्धित विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।
छ निश्चित गन्तव्य छ